यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग छलफल। संघीय संसदको दुवै सदनमा आगामी आर्थिक वर्षको बजेटमाथिको सैद्धान्तिक छलफल जारी। र प्यालेस्टाइनी क्षेत्रमा युद्ध शुरू भएपछि गाजापट्टीमा करिब 55% संरचनाहरू ध्वस्त भएका, संयुक्त राष्ट्र संघको विश्लेषण। अब समाचार विस्तारमा। प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार दल र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेतासँग छलफल गर्नुभएको छ। प्रधानमन्त्री प्रचण्डले हिजो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग संसदको प्रभावकारिता, विभिन्न विधेयकहरू र संक्रमणकालीन न्याय सहितका विषयमा छलफल गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री र एमाले अध्यक्ष बीच मन्त्री परिषद विस्तार, सरकार सञ्चालन, बजेट पारित गर्ने लगायतका विषयमा अलग्गै छलफल पनि भएको छ। प्रधानमन्त्रीले कांग्रेस सभापति देउबा र एमाले अध्यक्ष ओलीसँगको छलफल लगत्तै नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग पनि छलफल गर्नुभयो। त्यसपछि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीले नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग पनि छलफल गर्नुभयो। एमाले प्रमुख सचेतक महेश बर्तौलाले सत्ता साझेदार दलबीचको समझदारी सहित नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा कसरी सामेल गराउने भन्ने सन्दर्भमा शीर्ष नेताबीच छलफल भएको बताउनुभयो। एकीकृत समाजवादीका उपाध्यक्ष डाक्टर वेदुराम भूषालले कोशी प्रदेश सरकारमा सहभागिता, मधेस प्रदेश सरकार, सुदूरपश्चिम सरकारमा सत्ता साझेदार दलको सहभागिता सहित राजनैतिक समझदारी लगायतका विषयमा छलफल भएको बताउनुभयो। प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष 2081-82 राजस्व र व्ययको आर्थिक अनुमान बजेटमाथिको सामान्य छलफल जारी रहेको छ। बजेटमाथिको छलफलमा भाग लिँदै नेपाली कांग्रेसका सांसद धनराज गुरूङले करको भार नथपी करको दायरा बढ़ाएर राजस्व वृद्धि गर्न सकिने बताउनुभयो। नेकपा एमालेका सांसद रघुजी पन्तले बजेट कार्यान्वयनमा जान सक्छ कि सक्दैन भन्ने कुराले बजेट कति प्रभावकारी छ भन्ने देखाउने भन्दै बजेटले राखेका लक्ष्य र उद्देश्य पूरा हुनुपर्नेमा जोड़ दिनुभयो। त्यसै गरी नेकपा माओवादी केन्द्रका सांसद महेन्द्र राय यादवले नेपाली जनताको तीव्र विकासको आकांक्षा र चाहना पूरा गर्ने गरी आएको बजेट यथार्थपरक, सन्तुलित र व्यवहारिक रहेको बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोक कुमार चौधरीले बजेट आकर्षक भए पनि कार्यान्वयन भएन भने त्यसको औचित्य नहुने भन्दै बजेटलाई आर्थिक अनुशासनमा राखेर कार्यान्वयनमा लैजान आग्रह गर्नुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञान बहादुर शाहीले हिमाली जिल्लामा असारमा आएको बजेटले काम गर्न नसकिने भएकाले हिमाली जिल्लाका लागि समयको छुट्टै व्यवस्था गर्न माग गर्नुभयो। बजेटमाथिको छलफलमा सांसदहरूले आगामी आर्थिक वर्षको बजेट सन्तुलित र समाजवाद उन्मुख रहेको भन्दै त्यसको कार्यान्वयनमा जोड़ दिनुभयो। सत्तापक्षका दलका सांसदहरूले आन्तरिक उत्पादन तथा उत्पादकत्व बढ़ाएर आन्तरिक राजस्वको अवस्था सुदृढ़ बनाउने गरी आएको बजेट कार्यान्वयन हुनुपर्नेमा जोड़ दिनुभयो। प्रतिपक्षी दलका सांसदहरूले भने बजेट अन्यलता सृजना गर्ने खालको रहेको, कुनै मन्त्रालयमा धेरै र कतै अत्यन्त कम बजेट विनियोजन भएको, महत्वपूर्ण र राष्ट्रिय महत्वका विषय नै बजेटमा नसमेटिएको बताउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक आज बिहान 11 बजे पुनः बस्नेछ। राष्ट्रिय सभाको बैठकमा आर्थिक वर्ष 2081-82 बजेटमाथिको सामान्य छलफल हिजो पनि जारी रह्यो। बैठकको आरम्भमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपाल सरकारको वार्षिक प्रतिवेदन 2079-80 सभा समक्ष पेश गर्नुभयो। बैठकमा आर्थिक वर्ष 2081-82 राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा सांसद माया प्रसाद शर्मा, कमला पन्त, शारदा देवी भट्ट, जयन्ती देवी राई, पूजा चौधरी, तुलप्रसाद विश्वकर्मा, अन्जान साक्य, नरबहादुर विष्ट, पदम बहादुर परियार, सोनाम ग्यालजेन शेर्पा, गोमा देवी तिमिल सेना लगायतले बजेटका उद्देश्य स्पष्ट भएकाले यसमा दुविधा नभएको र यो कार्यान्वयन योग्य भएको बताउनुभयो। छलफलमा सांसदहरूले आर्थिक सुधारको वर्ष घोषणा गर्ने कार्यक्रम सकारात्मक भए पनि राजस्व चुहावट रोक्न रणनीति नल्याएको, कृषिलाई प्राथमिकता दिए पनि बजेट अघिल्लो वर्षभन्दा कम भएको र संवैधानिक आयोगहरूलाई बजेट कम भएको बताउनुभयो। संखुवा सभामा निर्माणाधीन 900 मेगावाट क्षमताको अरूण तेस्रो जलविद्युत आयोजनाको मुख्य सुरुङको ब्रेक थ्रू गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज संखुवा सभा जानुहुने भएको छ। संखुवा सभामा निर्माणाधीन 900 मेगावाट क्षमताको अरूण तेस्रो जलविद्युत आयोजनाको काम 70% बढ़िसकिएको छ। आज प्रधानमन्त्रीले अरूण तेस्रोको एक समारोह बीच ब्रेक थ्रू गर्ने कार्यक्रम तय भएको संखुवा सभाका प्रमुख जिल्लाधिकारी ध्रुव बहादुर खड्काले बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले अरूण तेस्रोको ड्याम साइट र पावर हाउसको हेलिकप्टरबाटै अनुगमन समेत गर्ने कार्यक्रम रहेको छ। अरूण तेस्रो जलविद्युत आयोजनाको मुख्य सुरुङ मकालु 5 फ्याक्सिन्दाको आमराङदेखि चिचिला गाउँपालिका 3 दिदिङ पुखुवाको पावर हाउसमा निस्कने सुरुङको ब्रेक थ्रू गरिने भएको हो। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवै जना फेसबुक र भाइबरमा 0। अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा 0 रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। यस वर्षको मनसून जेठ 31 शुरू भई असौज 17 गतेसम्म रहने र यस वर्ष विगतमा भन्दा बढ़ी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना 2081 पारित गर्दै यस मनसूनमा हुन सक्ने बाढ़ी पहिरो र डुबानबाट 4,12,000 घर परिवारका 18,00,000 भन्दा बढ़ी जनसंख्या प्रभावित हुने अनुमान सार्वजनिक गरेको छ। पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना सार्वजनिक गर्नुहुँदै उप प्रधान एवं गृहमन्त्री रवि लामिछानेले मनसूनजन्य विपदबाट हुने जोखिमको न्यूनीकरण, उद्धार तथा राहतका लागि पूर्व तयारीमा रहन निर्देशन दिनुभयो। उहाँले विपदको संघ प्रदेश र स्थानीय तहले स्पष्ट प्रतिकार्य योजना तयार पारी सामना गर्न एक ढिक्का भएर जुट्नुपर्ने बताउनुभयो। उप प्रधानमन्त्री लामिछानेले विद्यमान ऐन कानूनका कारण विपद व्यवस्थापनमा ढिलासुस्ती गर्न नपाइने बताउनुभयो। गृहमन्त्री लामिछानेले नियम कानून कार्यविधि काम गर्नका लागि भएकाले तिनले अधिकार प्रत्यायोजन गरेका छैनन् भनेर विपद व्यवस्थापनका काम रोक्न नहुनेमा जोड़ दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। संयुक्त राष्ट्रसंघको प्रारम्भिक सैटेलाइट विश्लेषण अनुसार 8 महिना अघि प्यालेस्टाइनी क्षेत्रमा युद्ध शुरू भएपछि गाजापट्टीमा करिब 55% संरचनाहरू ध्वस्त, क्षतिग्रस्त वा सम्भावित रूपमा क्षतिग्रस्त भएका छन्। राष्ट्रसंघीय सैटेलाइट विश्लेषण एजेन्सी UNOSATले सामाजिक सञ्जाल एक्समा 1,37,000 भन्दा धेरै भवन युद्धबाट प्रभावित भएको विश्लेषणबाट पत्ता लागेको बताएको छ। लाइट इमेजरी विश्लेषण अनुसार UNOSATले 36,591 ध्वस्त संरचनाहरूको पहिचान गरेको छ। यसका साथै 16,513 गम्भीर रूपमा ध्वस्त संरचना, 47,368 सामान्य रूपमा क्षतिग्रस्त संरचना र कुल 1,37,297 संरचनामा 36,825 सम्भावित क्षतिग्रस्त संरचना देखिएको एजेन्सीले उल्लेख गरेको छ। यो गाजापट्टीमा कुल संरचनाको करिब 55% र कुल 1,35,142 अनुमानित क्षतिग्रस्त आवास एकाई अनुरूप हो। अब मौसम सम्बन्धी जानकारी. आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी भागका एक दुई स्थानमा मेघगर्जन, चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा हावाहुरीको पनि सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ. आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29 देखि 31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ. अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक. प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग छलफल. संघीय संसदको दुवै सदनमा आगामी आर्थिक वर्षको बजेटमाथिको सैद्धान्तिक छलफल जारी. र प्यालेस्टाइनी क्षेत्रमा युद्ध शुरू भएपछि गाजापट्टीमा करिब 55% संरचनाहरू ध्वस्त भएका संयुक्त राष्ट्र संघको विश्लेषण. यो सँगै बिहान 9 बजेको समाचार सकियो. यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ. हवस् त, नमस्कार.